र श्रोताबिन एसओएलको बदलाव बारे कुरा गर्न अहिले हाम्रो साथमा अध्यागमन एजेन्ट सिडनीबाट अध्यागमन एजेन्ट नीरज श्रेष्ठजी हुनुहुन्छ। नीरजजी नमस्ते र स्वागत छ एसबिएसको नेपाली कार्यक्रममा।
धन्यवाद राजेशजी।
सबभन्दा पहिला त यो स्किल्ड अकुपेसन लिस्ट बारे त अब प्राय हाम्रो श्रोताहरूलाई थाहा नै होला होइन, तर एकचोटि रिक्याप गर्नुपर्दाखेरि यसो अब इन्फर्मेसन दिनु पर्दाखेरि यो स्किल अकुपेसन लिस्ट यो एसओएल भनेको चाहिँ खास के हो र कस्तो खालको भिसाहरूको लागि यो चाहिन्छ भनौँ न सबभन्दा पहिला त।
अब यो एसओएल भनेको स्किल अकुपेसन लिस्ट होइन, यो चाहिँ अब विशेष गरी अब जुन अस्ट्रेलियामा माइग्रेट हुन आउनका लागि स्किल वर्कर अथवा स्किल भिसाको लागि चाहिँ यो एउटा एसओएल भएको अकुपेसनमा आफ्नो अकुपेसन भएको हुनु पर्यो। अर्थात् मैले भन्नु खोजेको के भने जुन इन्डिपेन्डेन्ट क्याटेगोरीको अन्तर्गत यदि कसैले चाहिँ अस्ट्रेलियाभरि चाहिँ जहाँ पनि बस्न पाउने अथवा कुनै पनि ठाउँमा जानको पाउनका लागि चाहिँ यो आफ्नो अकुपेसन चाहिँ यो एसओएल लिस्टमा भएको हुनु पर्यो। र जुन अब यो एसओएल चाहिँ एभ्री इयर चेन्ज हुन्छ, यसमा चाहिँ विशेष गरी यो डिपार्टमेन्ट अफ एजुकेसन एन्ड ट्रेनिङले चाहिँ यो जुन डिपार्टमेन्ट अफ जुन बोर्डर प्रोटेक्सन छ जुन यो इमिग्रेसनको उनीहरूलाई चाहिँ एभ्री इयर एडभाइस गरेर यसमा चाहिँ अब देशको डिमान्ड अनुसार कुनै स्किल मिट भएको छ भने त्यसलाई चाहिँ हटाउने होइन, र यदि चाहिँ कुनै स्किल चाहिँ अब फ्युचरमा चाहिँ लाइकली मिट हुनेवाला छ भने चाहिँ त्यसलाई फ्ल्याट गर्ने, र यदि कुनै चाहिँ एकदमै सर्टेज छ भने चाहिँ त्यसलाई चाहिँ तपाईँको कन्टिन्यू गर्ने त्यो हिसाबले चाहिँ यसपालि अहिलेको एसओएल चाहिँ रिभ्यू भएको छ।
अब त्यही अब जुलाई 1 तारिकदेखि लागू हुने उता त्यसमा अब कतिको व्याप एकदमै धेरै बदलाव भएको छ कि मतलब केही पेसाहरूलाई मात्र हटाइएको छ कि बढी हटाउनुभन्दा बढी पेसाहरूलाई चाहिँ थप गरिएको छ कि सूचीमा कस्तो छ तपाईँले यसो हेर्दाखेरि?
अब यो के छ भने अघि मैले भनेको थिएँ नि तपाईँलाई यो धेरै त्यस्तो त्यसमा धेरै चेन्जेस त्यस्तो केही देखिएको छैन होइन। अब उनीहरूले चाहिँ तपाईँको एभ्री इयर यो एसओएल चेन्ज गर्दाखेरि यहाँको जुन इन्डस्ट्री बडी अनि एसोसिएसन्सहरू होइन अनि प्लस तपाईँको यहाँको जुन भनौँ न सम्बन्धित त्यो अकुपेसनको के अरे एसोसिएसनहरूसँग उनीहरूले फिडब्याक लिने गर्छ कि भनौँ न यो अकुपेसनहरू कति लाइकली भोलि मिट गर्ने छ कि छैन डोमेस्टिकबाट भन्ने कुराहरूमा। र त्यस अनुसार चाहिँ अब तपाईँको के थियो भने यो 2015-16 चाहिँ केही अकुपेसनहरू उनीहरूले फ्ल्याग्ड गरेको थियो। त्यो भन्नु खोजेको के भने यो चाहिँ अब सुनर वा छिटो ढिलो वा चाँडो जतिसुकै भए पनि यो चाहिँ यो अकुपेसनहरूको डिमान्ड चाहिँ अब घट्दै जाँदैछ है होइन। यो अकुपेसन्सहरूको चाहिँ डिमान्ड चाहिँ यहाँको डोमेस्टिक जुन हाम्रो लोकल यहाँको भनौँ न अस्ट्रेलियन्स अथवा यहाँको पिआरहरूबाट नै मिट हुँदैछ भनेर त्यसलाई चाहिँ हाइलाइट गरेर राखिएको थियो। र त्यही अहिले जो हाइलाइट गरेर राखिएको अकुपेसनहरू सबै त होइन होइन, त्यसमा केही अकुपेसन्सहरू अहिले चाहिँ एसओएलबाट हटाएको छ। जस्तो कि अब उदाहरणको लागि तपाईँलाई म सबै कुरा त भन्न सक्दिनँ तर दुई चारवटा मैले अकुपेसन्सहरू भन्दाखेरि जस्तो एउटा माइनिङ इन्जिनियर्स पेट्रोलियम इन्जिनियर्स त्यसै गरी अब इन्भाइरोमेन्टल हेल्थ अफिसर होइन र अरू यो डेन्टल डेन्टल पेसा जस्तै गरी हाइजिनिस्ट डेन्टल प्रोस्थेटिस यिनीहरू चाहिँ यो तपाईँको एसओएलबाट हटाएर उनीहरूले चाहिँ सिएसओएल भन्छ त्यो चाहिँ सिएसओएल भनेको चाहिँ फेरि अरू ठुलो अकुपेसन्स हो ग्रुप। अब त्यसमा चाहिँ अब प्रत्येक स्टेटहरू टेरिटोरीहरूले आफ्नै हिसाबले चाहिँ आफ्नो स्टेटको डिमान्ड अनुसार होइन नोमिनेट गर्छ।
त्यो चाहिँ अब कुनै क्षेत्रीय अब कुनै रिजनल ठाउँमा गएर त्यो गर्दाखेरि चाहिँ त्यो सिसोल प्रयोग गर्छ।
एक्ज्याक्टली, जस्तो कि अब एउटा इक्जाम्पल भन्दाखेरि इन्भाइरोमेन्टल हेल्थ अफिसर चाहिँ भोलि गएर चाहिँ साउथ अस्ट्रेलियामा डिमान्ड भयो भने साउथ अस्ट्रेलिया गभर्मेन्टले चाहिँ त्यो अकुपेसनलाई आफ्नो लिस्टमा चाहिँ राख्छ किनभने त्यो चाहिँ स्टिल सिसोलमा चाहिँ छ होइन। तर अब इन्भाइरोमेन्टल हेल्थ अफिसर भएको अकुपेसन भएको मान्छेले चाहिँ एसओएल अन्तर्गत एप्लाई गर्नु चाहिँ पाएन।
अब कमनली अस्ट्रेलियामा रहेका अब नेपाली विद्यार्थी अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि चाहिँ सामान्य रूपमा उनीहरूले पढ्ने डिग्रीको सामान्य उनीहरूले पढ्ने विषयबारे चाहिँ यो एसओएलमा कतिको बदलाव भएको छैन, मतलब अकाउन्टिङ हुन्छ आइटीदेखि लिएर विभिन्न पेसाहरू छ होइन, अब त्यसमा चाहिँ कतिको बदलाव भएको छैन के छ?
म पनि यसपालिको यो एसओएलमा चाहिँ अलिकति मलाई लागेको थियो पर्सनली रूपमा निकै नै धेरै नै भनौँ न बदलाव होला धेरै नै चेन्जेस होला भन्ने लागेको थियो। विशेष गरी यो तपाईँले अहिले भनिहाल्नु भयो एकाउन्टिङहरूको कुराहरू होइन, यो चाहिँ पहिला पहिला पत्रिकामा पनि आइरहेको थियो कि हटायो एकाउन्टिङ चाहिँ अब स्किल मिट गर्यो जुन चाहिँ अब मेजोरिटी अफ इन्टरनेसनल स्टुडेन्ट्स चाहिँ अब यहाँ चाहिँ पढिरहेको विद्यार्थीहरू चाहिँ एकाउन्टिङ पढिरहेको हुन्छ, त्यसै गरी आइटी पढिरहेको छ होइन. तर अब लकिली यो चाहिँ अहिलेसम्म यो 2016-17 जुन जुलाईदेखि सुरु हुँदैछ त्यसमा चाहिँ हटाएको छैन. तर एउटा चाहिँ के छ भने यो अकुपेसन्स कुनै पनि बेलामा हट्न सक्ने सम्भावना छ, किनभने यो चाहिँ अघि मैले के भने त्यो पनि फ्ल्याग्ड अकुपेसनमा राखिएको छ, जुन चाहिँ यहाँ कुनै पनि बेलामा चाहिँ यो कुरा यो अकुपेसन्सहरू यहाँको लोकल बाट चाहिँ मिट हुन सक्ने, यो स्किल मिट हुन सक्ने भनेर सम्भावना भनेर चाहिँ राखिएको छ. र अघि मैले यो जुन एसएलबाट जति पनि अकुपेसनहरू हटाएको छ त्यो सबै अकुपेसन्सहरू चाहिँ तपाईँको यो जुन उनीहरूले फ्ल्याग्ड गरेको थियो त्योबाट नै आएको हो. भनेपछि यो चाहिँ पहिला नै अध्ययन भइसकेको रहेछ यिनीहरूको होइन, जुन पहिला नै यसलाई चाहिँ अध्ययन भएर यो अकुपेसन्सहरूको मिट हुँदैछ है भनेर चाहिँ उनीहरूले यसलाई हाइलाइट गरेर राखिरहेको रहेछ. र अहिले आएर रिभ्यू गर्दाखेरि ती अकुपेसन्सहरू नै निस्केको हो.
हजुर, र श्रोताबिन तपाईँ सुन्नुहुन्छ एसबिएसमा नेपाली कार्यक्रम, र हाम्रो साथमा अहिले हुनुहुन्छ सिडनीबाट अध्यागमन एजेन्ट नीरज श्रेष्ठ. र हामी अस्ट्रेलिया सरकारद्वारा जुन जुलाई एक तारिकदेखि आगामी जुलाई एक तारिकदेखि स्किल अकुपेसन लिस्ट वा एसओएलमा जुन बदलाव गर्ने भनी बताएको थियो, पेसागत दक्षताको सूचीमा जुन बदलाव गर्ने भनी बताएको थियो, त्यसबारे कुरा गर्दैछौँ. र एकचोटि नीरजी, यो अब यो टेम्परेरी जुन रिजनल यो स्पोन्सरसिपको बारे एकचोटि मलाई सानो प्रश्न सोध्नु मलाई चाहिँ, अब कसैले यो पेसा यसबाट एसओएलबाट हटाएर सिएसओएलबाट छ, अब त्यहाँ कुनै अब रिजनल ठाउँमा गएर त्यही पेसामै काम पाएन भने के हुन्छ त्यस्तो अवस्थामा भनौँ न.
अब कस्तो छ भने जस्तो एउटा उदाहरण, अब ऊ चाहिँ रिजनल एरियामा जानु पर्यो होइन, किनभने उसको अकुपेसन चाहिँ एसओएलमा थिएन, अथवा एसओएल भए पनि ऊ रिजनलमा जानु पर्यो किनभने स्टेटले चाहिँ उसलाई नोमिनेट गर्यो भने. अब अहिलेसम्मको प्रोभिजन चाहिँ के छ भने हो, अब डेफिनेटली जुन पेसामा आफू नोमिनेट भएर गएको छ होइन, एप्लिकेन्टले पहिलो त आफ्नो प्रायोरिटी त्यही पेसामै जब खोज्नुपर्छ होइन. तर तपाईँको अध्यागमन हिसाबले चाहिँ इमिग्रेसनको पोइन्ट अफ भ्यूले चाहिँ के भन्छ भने, यदि त्यो अकुपेसनमा तपाईँले जब पाउनु भएन तर अरे जब गर्नुभयो भनौँ न, जबसँग रिलेटेड तपाईँको नो अकुपेसनसँग सम्बन्धित छैन, एउटा एकाउन्टेन्टले गएर चाहिँ बुक किपिङ काम गर्यो अथवा कस्टमर सर्भिस काम गर्यो, तपाईँको प्रश्न यही होइन, अरू अरू जबमा गऱ्यो भने के हुन्छ भन्ने होइन. त्यो गरे तापनि यदि उसले चाहिँ अब अहिलेको प्रोभिजन अनुसार चाहिँ रिजनल एरियामा गएर एक वर्ष फुल टाइम काम गर्नु पर्यो होइन, जुन चाहिँ 35 आवर्स भन्दा माथि हुनु पर्यो, र तपाईँको चाहिँ 2 वर्ष बसेको हुनु पर्यो होइन. एज लङ एज अब तपाईँले 2 वर्ष त्यहाँ रिजनल एरियामा बसेको प्रमाण गर्न सक्नुहुन्छ, एभिडेन्स दिन सक्नुहुन्छ, र 1 वर्ष चाहिँ काम गरेको फुल टाइम काम गरेको एभिडेन्स दिन सक्नुहुन्छ भने पर्मानेन्ट भिसाको लागि यो चाहिँ एलिजिबल हुन्छ.
अलिकति
पेसामा काम गर्नुपर्छ भन्ने छैन.
अलिकति टपिकबाट अलिकति बाहिर जानु त नजोतै पनि, यो अब खास फाइदा के हुन्छ त भनौँ न, यसरी अब स्पोन्सरसिप गरेछ तर अब स्टेटमा काम नै छैन भनी हुन्छ नि, स्टेटलाई के फाइदा हुन्छ यसबाट?
अब यस्तो मेरो आफ्नो यो इन्टेन्सन चाहिँ के हो भने, अब किनभने भोलि डेफिनेटली जुन पेसामा उनीहरूले नोमिनेट गरेका छ त्यही पेसामै काम गर्नु पाउने भन्ने कुरा त त्यो स्टेटको आफ्नो आफ्नो रिक्वायरमेन्ट्स हो होइन. जस्तो कि अब कुनै स्टेटमा तपाईँले भने जस्तै के छ भने त्यति सजिलो जानु पाउँदैन, त्यो स्टेटलाई पहिला तपाईँ गएर होइन, जस्तो नर्दर्न टेरिटोरीको केसमा भन्नु पऱ्यो भने यदि अनसोर यहाँको अनसोर भनेको यहाँको एप्लिकेसन्सहरू छ भने उसले के गर्नु पर्यो भने त्यो डार्विनमा गएर 3-6 महिना त्यही पेसामा, जस्तै एकाउन्टेन्ट छ भने उसले एकाउन्टिङै काम गरेको प्रमाण बुझाएपछि बल्ल त्यो चाहिँ नर्दर्न टेरिटोरीले उसलाई स्पोन्सरसिप नोमिनेट गर्छ. अब यो चाहिँ फेरि के भने आफ्नो आफ्नो स्टेटको आफ्नो आफ्नो डिमान्ड अनुसार हो होइन. अब किनभने नर्दर्न टेरिटोरीलाई उनीहरूले के पोलिसी ल्याएको छ भने हामीलाई चाहिँ एउटा अकुपेसनमा चाहिँ नोमिनेट गर्ने, तर तिमीहरू आएर चाहिँ अरू अकुपेसनमा काम गर्छौ भने त्यस्तो हामीलाई चाहिँ चाहिएन होइन. हामीलाई चाहिँ तिमीहरू जुन पेसामा चाहिँ तिमीहरू आएको छौ, तिमीहरूको जुन स्किल छ, अर्थ अर्को वर्डमा भन्ने हो भने होइन, त्यही स्किलमा यहाँ काम गरेको तिमीहरूले एभिडेन्स देखाऊ, जब अफर गरेको देखाऊ, र 3 महिना काम गरेको देखाउँछौ भने बल्ल हामी तिमीहरूलाई चाहिँ स्पोन्सरसिप दिन्छु भनेर चाहिँ उनीहरूले भन्छ.
हजुर,
त्यसैले चाहिँ अब मलाई लाग्छ यो सबै स्टेटको आफ्नो रिक्वायरमेन्ट्स हो होइन. कुनै स्टेटमा त्यही अकुपेसनै हुनैपर्छ भन्ने म्यान्डेटरी छ भने, कुनै स्टेटमा चाहिँ होइन ठिकै छ तिमीहरू एटलिस्ट स्किल वर्कर त हो होइन ठिकै छ, तिमीहरूले एकाउन्टेन्ट काम पाएन भने पनि तिमीहरूले काहीँ न काहीँबाट त तिमीहरूले कन्ट्रिब्युसन गर्छौ नि त, अन्य अकुपेसनमा गएर होइन, कुनै अकुपेसनमा गएर देशको इकोनोमीलाई तिमीहरूले कन्ट्रिब्युसन गरेको हुन्छ, आखिर तिमीहरू स्किल्ड वर्कर हो भन्ने हिसाबले उनीहरूले चाहिँ आफ्नो हिसाबले उनीहरूले इन्टरप्रेट गरे हुन्छ।
हजुर, अनि अन्त्यमा जुलाई एक तारिकदेखि स्टुडेन्ट भिजामा, विद्यार्थी भिजामा चाहिँ केही चेन्जेसहरू हुन लागेका छन् कि छैन, कस्तो छन्?
डेफिनेटली छ, होइन, स्टुडेन्ट भिसामा यो सबैभन्दा धेरै अहिले भनौँ न कुरा आइराखेको, बाहिर चाहिँ धेरै सुनिराखिएको, पत्र पत्रिकामा आइराखिएको कुराहरू चाहिँ वास्तवमा यो अहिले स्टुडेन्ट भिसामा चेन्ज हुन लागेछ। अब यसमा चाहिँ समरीमा भन्दाखेरि, पहिला चाहिँ अलिकति कम्प्लेक्स थियो, अहिलेसम्म चाहिँ अब उसले के पढ्ने हो, हायर स्टडी पढ्ने हो कि पिएचडी पढ्ने हो कि अब डिप्लोमा पढ्ने हो कि, त्यही अनुसारको भिसाहरू सब क्लासहरू फरक फरक हुन्थ्यो भने, अब अहिलेदेखि चाहिँ यो जुलाईदेखि यसलाई चाहिँ सिम्प्लिफाइड भिसा फ्रेमवर्क अन्तर्गत जम्मा दुईवटा मात्रै राखिएको छ। एउटा जुनसुकै पढ्न आऊ, होइन, जुनसुकै विषय पढ चाहे डिप्लोमा पढ चाहे पिएचडी पढ चाहे मास्टर रिसर्च पढ त्यो एउटै भिसा क्लास हुन्छ। अनि अर्को चाहिँ एउटा स्टुडेन्ट गार्जियन भन्छ, जो चाहिँ अब यदि अन्डर माइनर स्टुडेन्टहरू छ भने उसलाई चाहिँ कसैले सपोर्ट गरेर ल्याउनु पर्यो, किन अन्डर 18लाई त यहाँ कसैले हेर्नुपर्ने हुन्छ, होइन, त्यो अन्तर्गत उसलाई स्टुडेन्ट गार्जियनमा ल्याएर गरेको छ। अब यसमा मैले मेजर चेन्जेस भने चाहिँ के भने, जस्तो कन्ट्रीको एउटा रिस्क एसेसमेन्ट हुन्छ, जस्तो त्यो कन्ट्रीकोबाट आएको त्यो पहिला जति पनि एप्लिकेन्टहरूले कति भिसा कम्प्लाई गरेको छ, होइन, कति तपाईँको चाहिँ उनीहरूले स्टडी पुरा गरेको छ, कति उनीहरूले चाहिँ कोर्स हपिङ गरेको छैन, अर्को कोर्समा गएर एउटामा आउने छ महिना पढ्ने अथवा चार महिना पढ्ने, अनि ए यो फी त एकदमै महँगो भयो भन्दै अनि अर्कोतिर चेन्ज गर्ने, होइन, यो पास्ट सबै कुराहरूलाई एसेसमेन्ट गरेर चाहिँ उनीहरूले एउटा कन्ट्रीको एसेसमेन्ट गरेको छ कि यो स्टुडेन्ट कन्ट्रीबाट आएको स्टुडेन्टहरूको रिस्क फ्याक्टर कति छ, यिनीहरू भोलि मोर लाइकली त्यो भिसा कन्डिसन कम्प्लाई गर्ने छ कि छैन भन्ने कुरामा त्यही अनुसार एसेसमेन्ट गरेको छ भने, अर्को चाहिँ जति पनि एजुकेसन प्रोभाइडर छ, जुन विशेष गरी अब युनिभर्सिटी भयो, कलेजेसहरू भयो, होइन, जुन रेजिस्टर्ड काइकोस प्रोभाइडर हो, उनीहरूको पनि रिस्क एसेसमेन्ट गरिएको छ कि वास्तवमा त्यो युनिभर्सिटीहरूले चाहिँ कति कम्प्लाई गरेको छ उनीहरूको जुन नियमअनुसार, होइन, उनीहरूले कसरी चाहिँ स्टुडेन्टहरूलाई चाहिँ एजुकेसन दिइराखेको छ, कति उनीहरू स्ट्रिक्ट छ, कम्प्लायन्स कति गरेको छ, त्यसको आधारमा पनि उनीहरूले चाहिँ रेस्ट्रिक्टेड गरेको छ। त्यसैले अब अहिले मेजर चेन्ज भने चाहिँ कन्ट्री कुन कन्ट्रीको हो एप्लिकेन्ट, अनि यतातिर चाहिँ तपाईँको प्रोभाइडर, होइन, कुन कन्ट्रीको कुन प्रोभाइडर हो त्यसको आधारमा चाहिँ उनीहरूले चाहिँ एसेसमेन्ट गरिएको छ। जस्तो कि सपोज नम्बर वान कन्ट्री छ, नम्बर वान एसेसमेन्ट छ भने तपाईँको भिसा एकदमै सजिलो हुन्छ, एउटा एक्जाम्पलको लागि, किनभने त्यो चाहिँ रिस्क फ्याक्टर एकदमै कम छ, उनीहरूको कम्प्लाइहरू चाहिँ एकदमै हाइली लाइकली हुनेवाला छ। अब यतातिर कन्ट्री पनि नम्बर 3 छ, प्रोभाइडर पनि नम्बर 3 छ भने चाहिँ तपाईँको चाहिँ त्यो स्ट्रिम लाइन पनि प्रोसेसिङ हुँदैन, नर्मल प्रोसेसिङ हुन्छ, र त्यो चाहिँ एकदमै भेरी टफ टु गेट भिसा।